नमस्कार, रेडियो कार्यक्रम पैसाका कुरामा तपाईँलाई स्वागत छ। म दिपा
अनि म मधुबनको
कार्यक्रम पैसाका कुरा तपाईँ हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि आधा घण्टा र यसको पुनः प्रसारण शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म तपाईँको रेडियो भेरी एफएम 98.6 र 102.7 MHz सुन्न सक्नुहुन्छ।
तपाईँ हामीलाई मोबाइल एप्लिकेशनका साथै रेडियो भेरी .com.np सुन्न सक्नुहुन्छ भने तपाईँले चाहेको बेला डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ।
कार्यक्रम पैसाका कुरामा हामी विभिन्न व्यक्तिका अनुभव सुन्छौँ। पैसा कमाउनका लागि उहाँहरूले गर्नुभएको दुःख र त्यसबाट उपलब्ध भएको सफलताका विषयमा हामी छलफल गर्छौँ, होइन मधुबन?
हो, आजको कार्यक्रममा पनि हामी यस्तै व्यक्तिसँग कुराकानी गर्छौँ। पैसा कमाउनकै लागि धेरै सङ्घर्ष गर्नुभएका एकजना व्यक्तिका अनुभव सुन्छौँ र पैसा कमाउनकै लागि सानै उमेरदेखि भारतमा गएर त्यहाँ पसिना बगाएर काम गरिसकेपछि त्यो काम उपलब्धि नभएर अहिले आफ्नै ठाउँमा व्यापार गर्नु भएको छ
र उहाँको सिपलाई ल्याएर यहाँ सदुपयोग गर्नुभयो पनि भन्नु पर्यो एक किसिमले हेर्दा, होइन?
पक्कै पनि, जुन भारतमा उहाँले विभिन्न काम गर्नुभयो र त्यो कामलाई अहिले आफ्नै ठाउँमा आफ्नो घर परिवारसँगै बसेर त्यो कामलाई सही सदुपयोग गर्दाखेरि अहिले चाहिँ उहाँको परिवारमा जुन पहिला पैसाकै कारण धेरै दुःख हुने गरेको थियो अहिले चाहिँ केही सहज भएको छ।
भनिन्छ नि, पैसा सबै थोक हो तर पैसा सबै चाहिँ होइन है भन्ने पनि गरिन्छ। हुन त किन्नका लागि धेरै चिजहरू पैसाले नै आउँछ, तर केही यस्ता चिजहरू छन् जो पैसाले किन्न सकिन्न, होइन? इज्जत, अनुशासन, केही कुराहरू पैसाले किन्न सकिन्नन्। पैसा कमाए सँगसँगै ती कुराहरू पनि कमाउनु पर्छ फेरि।
त्यो पैसालाई, पैसा कमाउनु मात्रै ठुलो कुरा होइन, पैसा सँगसँगै आफ्नो इज्जत, आफ्नो मान प्रतिष्ठा पनि राख्नु उत्तिकै महत्व हुन्छ।
सँगसँगै इमान्दारिता पनि चाहियो, होइन? जसले त्यो व्यक्तिसँग पैसा सँगसँगै ऊ कति शालीन छ, कति भद्र छ, कति शिष्ट छ, अथवा उसले कमाएको पैसालाई सही सदुपयोग सँगसँगै कहिले काहीँ कसैलाई सहयोग गर्नुपर्ने ठाउँमा सहयोग पनि गर्छ है भन्ने खालका कुराहरू पनि देखिनु पर्छ है।
पैसा मात्रै कमाएर समाजमा सेवा गर्ने, थुप्रो कामहरू गर्ने, जुन गरिब दिन दुखीहरूका लागि सहयोग गर्नुभयो भने अझ त्यसले चाहिँ राम्रो कामको थालनी गर्छ।
त्यो त अब धेरै पैसा कमाएपछि होला, तर आफ्नो गुजारा चलाउनका लागि पैसा कमाउने र बचत गर्ने, त्यसले आफ्नो पारिवारिक रूपमा व्यवस्थापन गर्ने पक्षलाई चाहिँ हामी सबैले पहिलो प्राथमिकता दिनुपर्छ, होइन?
हो, आज यस्तै विषयमा एकजना व्यक्तिका हामी अनुभव सुन्छौँ, जुन पैसाकै लागि आफ्नो गाउँ ठाउँबाट भारतको विभिन्न ठाउँमा जानुभयो र अहिले सुर्खेतमै आएर उहाँले व्यापार गर्नु भएको छ।
केसको व्यापार सञ्चालन
गर्नु भएको छ? मोबाइल पसल गर्नु भएको छ, जुन सुर्खेतको वीरेन्द्रनगरमा उहाँले आधुनिक मोबाइल पसल सञ्चालन गर्नु भएको छ र आफ्नो घर परिवारसँगै बस्नु भएको छ। आज हामीसँग हुनुहुन्छ वीरेन्द्रनगर 3 तातापानी सुर्खेतका सोमप्रसाद पौडेलका हामी अनुभव सुन्छौँ।
सोमप्रसाद जीका अनुभव सुनिसकेपछि कार्यक्रममा हामी फेरि पनि पैसाका कुरालाई छलफलमा ल्याउने नै छौँ। पैसाको सही सदुपयोग र व्यवस्थापनका लागि के गर्न सकिन्छ भन्ने विषयमा हामी यो कुराकानी पछि विज्ञका कुरा सुन्नेछौँ। अब लागौँ सोमप्रसादजीका कुरा सुन्न।
कस्तो चल्दैछ व्यापार?
हजुरहरूको माया र ग्राहक कस्टमरहरूको मायाले गर्दाखेरि अहिले मेरो व्यापार सन्तोषजनक छ।
व्यापार तपाईँले गरिरहनु भएको छ, यो व्यापारमा कसरी लाग्नुभयो?
म व्यापार गर्नुभन्दा पहिला हाम्रो छिमेकी राष्ट्रमा धेरै कष्ट गरे, स्ट्रगल गरेर त्यहाँ चाहिँ काम गरे, काम अरूको काम गरेँ, काम गर्दा गर्दै व्यापार सम्बन्धित कामहरू सिकेँ र त्यसैले चाहिँ यहाँ आएर आफ्नो देशमा आएर सुचारु गरेको।
कति भयो तपाईँले व्यापार गर्नुभएको?
लगभग 6 वर्ष भयो।
सुर्खेतमै?
हजुर, सुर्खेतमा नै 6 वर्ष भयो।
तपाईँ रोजगारीको सिलसिलामा भारत पुग्नुभयो?
हजुर, म रोजगारीको सिलसिलामा सानै उमेरमा म भारतको विभिन्न कुना कुनामा पुगेँ।
कस्तो खालको कामहरू गर्नुभयो?
काम भन्यो भने सानोदेखि लगभग चिया पसलमा गिलास धुनेदेखि लिएर एउटा कम्पनीको म्यानेजरसम्मको काम गरेँ।
त्यो अवधिमा तपाईँलाई कस्तो खालको अप्ठ्यारो महसुस त्यति बेला हुन्थ्यो, जुन कि अब सानै उमेरमा घरदेखि प्रदेशमा गएर काम गर्दाखेरि तपाईँलाई कस्तो खालको अनुभवहरू त्यति बेला आफूलाई महसुस चाहिँ हुन्थ्यो?
अब धेरै किसिमका स्ट्रगलहरू गर्न गएर कष्टहरू भोग्न पऱ्यो। कोही ठाउँमा चाहिँ साहुहरूको तनाव, कसैसम्म भाषाको अप्ठ्यारो, अनि काम गरिसकेपछि महिनाभरि काम गरिन्छ, तलब नपाउने सङ्घर्षहरू, त्यस्ता स्ट्रगलहरू भोग्नु पर्यो।
तपाईँ पैसाकै कारणले पुग्नुभयो या पैसाको अभाव भएर हो कि या रहरै रहरमा साथीहरूको लय लयमा लागेर त्यहाँ पुग्नुभयो?
सुरुमा त साथीहरूको लय लयमा नै लागियो, पछि त्यो लगे गइसकेपछि अब यतातिर पढाइ पनि छोडिएको थियो र हातमा पनि केही सिप थिएन, त्यस कारणले गर्दाखेरि नै अनि उतातिर प्रदेश जान बाध्यता भयो।
कति वर्ष जति बस्नुभयो तपाईँ त्यहाँ?
लगभग 15 वर्ष।
अब झन्डै 15 वर्ष तपाईँले भारतका विभिन्न ठाउँमा काम पनि गरिसक्नु भएको छ होइन, अनि अहिले सुर्खेतमा आएर व्यापार पनि गर्नुभएको छ। यो अवधिमा धेरै दुःखहरू पनि गर्नुभयो?
अति नै दुःख गरेँ। सानोदेखि लगभग 15 वर्षको उमेरदेखि लिएर अहिले मेरो उमेर 42 वर्षको छ, धेरै सङ्घर्ष र कष्टहरू भोग्दै यहाँ आइपुगेको छु।
यो अवधिमा तपाईँले पैसालाई कसरी हेर्नु भएको छ?
पैसा भनेको मान्छेको लागि अति आवश्यक चिज हो, त्यसलाई चाहिँ राम्रो ठाउँमा सदुपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ।
जिन्दगीमा पैसाले एकदम अप्ठ्यारो कहिले पार्यो कि पारेन?
अप्ठ्यारो अवश्य पार्यो। अब किनभने घरमा यो पैसा भन्ने कुरा चिज नभएसम्म न घरको खानापिनादेखि लिएर आफ्नो पढाइ अनेकौँ चिज घर पैसालेमा नजोडिएको कुनै पनि चिज छैन। त्यसले गर्दा पैसा चाहिँ यति अति नै अपरिहार्य छ मलाई। पैसा अब पैसाले कहिलेकाहीँ चाहिँ म परदेशमै बसेको बेलामा पनि साहुले तलब दिएन, कोठामा भाडामा बस्नु पर्थ्यो, अनि घरबेटीले भन्नुहुन्थ्यो कि या त भाडा दिनुहोस् नत्र भने घाडा कोठा खाली गर्नुहोस्। त्यस्तो अवस्थामा चाहिँ पैसाको साह्रै नै सङ्घर्ष गर्नु पऱ्यो। उता साहुले तलब नदिने, उता चाहिँ कोठा भाडा घरबेटीले या त भाडा दिनुहोस् नत्र भने कोठा खाली गरेर जानुहोस् भन्नु पर्थ्यो। बेलामा त्यस्तो बेला बहुतै गाह्रो लाग्छ, बहुतै दुःख। कोठामा बसेर एक्लै रुन मन लाग्छ। जस्तो कि अब इन्डियाको सिमला भन्ने ठाउँमा गएर मैले सानो 14 वर्ष 15 वर्षको उमेर थिएँ, नदीबाट ढुङ्गा निकालेर घर बनाउने निर्माणको लागि लैजाँदाखेरि त्यस बेला साह्रै नै सानो उमेर, शरीरमा बल पनि थिएन, बाल्य अवस्था थियो।
कति वर्ष हुनुहुन्थ्यो?
लगभग म 14 वर्षको उमेर।
एकदम काम गर्नु पर्यो,
एकदमै काम गर्नु पर्यो, र काम गर्यो गर्यो महिनामा चाहिँ पारिश्रमिक पाउनुको सट्टा गाली पाउनु, फटकार पाउनु, ठेकेदारको आले होइन हामीलाई काम गरेको पारिश्रमिक पनि नदिनु, त्यस कारणले गर्दाखेरि धेरै स्ट्रगल गर्नु पर्यो, दुःख पाउनु पऱ्यो।
पैसाको महत्त्व चाहिँ तपाईँलाई
त्यस बेला नै लाग्यो, त्यस बेला नै, अनि त्यसपछि त्यहाँबाट ठाउँ छोडेर अर्को ठाउँमा जानु मेरो कारण पनि त्यही हो। अब कहिले सिमला, कहिले दिल्ली, कहिले पन्जाब, कहिले हरियाणा, कहिले मद्रास, धेरै ठाउँमा गइयो। अब भन्ने बेला काममा राख्ने बेला त यो गर्छु उयो गर्छु यसो गर्छु उसो गर्छु, लास्टमा जब प्राथमिक दिने बेलामा चाहिँ अनेकौँ किसिमको तैँले यो काम गरिस्, यो गल्ती गरिस्, यसो गरिस् भनेर चाहिँ हुनाले गर्दाखेरि, अनि पछि धेरै वर्ष लगभग 12-15 वर्षको काटिसकेपछि मैले पनि केही गर्नुपर्छ, ठिकै छ पढाइ त छोडियो, फेरि पनि आफ्नो नै केही गर्नुपर्छ, आफ्नै बचत गर्नुपर्छ, आफ्नो भएपछि अरूले पनि त्यसै हस्तक्षेप गर्न पाउनु हुँदैन भन्ने सोच गरेँ।
अब यो पैसाकै कारणले अब त्यति धेरै दुःख पनि गर्नु पर्थ्यो, पैसाको कारणले कहिले कसो श्रीमान श्रीमती बिच झगडा हुने होइन, पैसा नपुग्ने त्यस्तो भयो कि भयो?
भयो, किन नहुनु? श्रीमान श्रीमतीमा जस्तो कि मेरो उहाँ तलब थियो 3000 रुपियाँ भनेपछि 1500 रुपियाँ 2000 मेरो आफ्नै खर्च हुन्थ्यो, फेरि यसपछि आफ्नो श्रीमतीको खर्च पठाउनु पर्ने, बाल बच्चा केटाकेटीको स्कुलको फी पठाउनु पर्ने, तपाईँले यति 1000-1200 रुपियाँ पठाउनु भएको छ त्यसले मैले कसरी घर चलाउनु भने त्यसमा पनि हुन्थ्यो।
अनि जब अब आफ्नो श्रीमतीलाई आफ्नो छोरीलाई आफ्नो छोरालाई पढाउनको लागि पैसा पनि आफूसँग हुन्थेन, त्यति बेला आफैले आफैलाई तपाईँले कसरी हेर्नु?
आफैले आफैलाई पनि बहुत खिन्नता महसुस गर्थ्यो। म एउटा भविष्यमा आएर म एउटा होइन मिडल क्लासभन्दा पनि लो क्लासमा गएर अब यति दुःख गरेको छु र पनि मैले चाहिँ आफ्नो बच्चा बच्चीलाई सन्तोष राख्न सकेको छैन, स्कुलको फी तिर्न सकेको छैन, घर पनि राम्रोसँग घरमा घर खर्च पनि चलाउन सकेको छैन भन्ने मलाई लाग्छ।
यो पैसालाई तपाईँले कुन रूपमा हेर्नु भएको छ?
पैसा मान्छेको लागि अति नै आवश्यक कुरा हो र त्यसलाई चाहिँ सकेसम्म राम्रो तरिकाले पैसाको चाहिँ राम्रो ठाउँमा सदुपयोग गरौँ भन्ने मलाई लाग्छ।
अब तपाईँहरू यो व्यापारमा तपाईँको घर परिवारको, तपाईँको श्रीमतीको, तपाईँको आफन्तहरूको कतिको सहयोग छ?
मेरो घर परिवारको, मेरो खास गरेर मेरो मिसेस र मेरो ठुली छोरीको र मेरो ससुरालीको तर्फबाट पनि धेरै नै सहयोग छ।
अनि यो व्यापार सुरु गर्नुभन्दा पहिला तपाईँले त्यो काम पनि गर्नुभयो र व्यापार गर्नुपर्छ भनेर परिवारको साथ पाएरै सुरु गर्नुभयो?
हो, मलाई चाहिँ धेरै वर्ष लगभग 15 वर्षको काम गरियो र केही पनि यो पैसाहरू जति कमाइन्थ्यो उता आधा चाहिँ आफ्नो खानापिना कोठा भाडामा जान्थ्यो भने आधा पैसा यहाँ घर खर्च, फ्यामिली परिवारलाई बच्चालाई पढाइ लेखाएर घरको खर्चको लागि पठाउनु पर्ने, त्यसमा पनि पुरा नहुने गर्दाखेरि मैले नै आफै सोच गरेर केही न केही गर्नुपर्छ, आफ्नै देशमा गरौँ, सानो होस् या ठुलो होस्, दुई पैसा कमाए पनि आफ्नो फ्यामिलीसँग भन्दा र उता कोठाबाट तिर्नु पर्ने पैसा होटलमा खाने पैसा पनि सेभ होला भन्ने विचारले म आफै नै यहाँ आएर सुरुवात गरेको।
यो घरमा हुने सानोतिनो खर्चहरू हुन्छ नि कहिले कसो लेखाजोखा राख्नुहुन्छ कि यस्तो काममा यो पैसा यति खर्च भयो यो यस्तो भयो भनेर के त्यस्तो गर्नु?
अवश्य राख्छु। अब छोरीको छोराछोरीको स्कुल फिसहरू कति हुन्छ, कोठामा आफ्नो घरको खर्च कति हुन्छ, पसलमा चाहिँ कतिको फाइदा भएको छ, कति चाहिँ हामीले कोठाबाट तिर्नु परेको छ, अनि कति स्टाफलाई तलब दिनुपर्ने हुन्छ, सबै लेखाजोखा हुन्छ।
तपाईँको घर परिवारमा तपाईँको श्रीमती र तपाईँ बिच कसको बढी खर्च हुन्छ?
अहिलेको लागि लगभग समान त बराबर नै छ, फेरि पनि मेरो नै बढी हुन्छ।
के के कुरामा खर्च
हुन्छ? अब जस्तो कि श्रीमतीको महिनामा 200 रिचार्ज कार्ड खर्च हुन्छ भने मेरो 1000 रिचार्ज कार्ड खर्च हुन्छ। जस्तै मैले श्रीमती घरबाट यहाँ आउन यहाँबाट घर जानलाई चाहिँ हिँडेरै जाने आउने गर्छिन् भने म चाहिँ मोटरसाइकलमा जाने आउने गर्छु, मोटरसाइकलको खर्च भयो, पेट्रोल हाल्नु पऱ्यो, सर्भिसिङ गराउनु पऱ्यो, त्यो खर्च हुन्छ। त्यसपछि गएर म कम्पनीहरूसँग मिल्दा जुल्दा यताउता भेटघाट हुँदाखेरि चियापान भेटघाट त्यसमा पनि मेरो नै खर्च बढी हुन्छ।
अब श्रीमान श्रीमती दुवै मिलेर व्यवसाय पनि गर्नु भएको छ?
हजुर हजुर।
अब यो बचतलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? बचत गर्ने कुराहरूमा गर्नु भएको छ या गर्ने कोसिस गर्दै हुनुहुन्छ?
बचत गर्ने कोसिस पनि गरिरहेका छौँ। जस्तो हामीले दिनभरि व्यापार गर्छौँ र व्यापार गरेको कलेक्सन गर्छौँ र क्यालकुलेसन गर्छौँ, बचत गर्ने दिनभरि व्यापार गर्छौँ, कतिको व्यापार भयो त्यसमा कति मुनाफा आयो र त्यसमा कति खर्च गयो त्यो छुट्याएर हामीले चाहिँ कुनै सहकारी या चाहिँ हाम्रो घरमा पनि एउटा खुत्रुकै राखेका छौँ, पसलमा खुत्रुकै गरेका छौँ, त्यसमा खुत्रुकै मार्फत पनि हामीले बचत गर्ने गरेका छौँ। बचत गर्न राम्रो नै अति नै राम्रो हो र मलाई लाग्छ म लगायत अरू सबै साथीहरूले पनि बचत गर्नुपर्छ। त्यसको लागि अब अहिले त हाम्रो जल्दो पल्दो छ, सबै ठिक छ, राम्रो छ, कसले हामीलाई दुःख बिमार होला होइन, अनि त्यसपछि गएर केटाकेटीलाई पढाउनु पर्ला, सधैँ व्यापार चल्ला भन्नु छैन, आज व्यापार छ भोलि नहोला, भोलि हामी कुनै बिमार होला, ऋण लाग्ला, केटाकेटीहरू बढ्दै जाला उनीहरूको पढाइ फीहरू, स्कुल फीहरू, क्याम्पस फीहरू बढी होला, त्यस बेलामा चाहिँ त्यो बचतले हामीलाई काम देला भन्ने लाग्छ।
अब यति धेरै काम गर्नुहुन्छ, बिहानदेखि बेलुकासम्म आफ्नै पसलमा ग्राहकहरूसँग भेटिरहनु भएको हुन्छ, उहाँहरूसँग जुझिरहनुहुन्छ, काम गरिरहनुहुन्छ,
हजुर,
अनि काम सकेर घर जाँदाखेरि तपाईँको परिवारले तपाईँको श्रीमतीले हाम्रो लागि यति गर्नुभएको छ तपाईँलाई धन्यवाद भनेर कहिले भन्नुहुन्छ?
अवश्य अवश्य हुन्छ, हामीहरूमा अब कोअर्डिनेट हुन्छ, श्रीमती पनि आउँछिन् पसलमा, चाहिँ म लगभग उनी पनि 10 बेलुका 5-6 घरको काम भ्याएर अनि पसलमा मलाई हेल्प गर्छिन्। त्यसपछि गएर फेरि घरमा खाना बनाउनु, कपडा धुनु, भाँडा मान्नु, घरको घरियासी कामहरू पनि सबै गर्नुपर्छ र त्यसैले उनले पनि अब हामीले यस्तो पसल चलाउनु भएको छ भने उनले पनि मलाई धन्यवाद दिन्छ। घरमा आफ्नो बालबच्चालाई हेरचार गर्ने अनि त्यसपछि घरको सबै काम भ्याउने र मैले पनि उनलाई धन्यवाद दिन्छु।
अनि त्यति बेला आफूलाई चाहिँ कस्तो महसुस हुन्छ? ओहो, मैले गरेर रहेछु काम, मेरो श्रीमती मेरो परिवारबाट पनि यो चाहिँ पाछु भन्ने खालको आफूलाई लाग्दा कस्तो महसुस हुन्छ?
धेरै गर्व महसुस गर्छु, मैले यो काम चाहिँ धेरै पहिला मैले गर्नुपर्ने, आज 15 मैले विदेशमा गएर अरूको देशमा अरूको सेवा गरेर गर्नुपर्ने काम चाहिँ मैले यो आफ्नै देशमा गर्नु पर्थ्यो तर ढिलो भयो तर राम्रो भयो भन्ने मैले सोच्छु। त्यही भएर मैले हाम्रो देशको सबै जनताहरूलाई जे हुन्छ जसो हुन्छ सानो होस् ठुलो होस् काम ठुलो सानो हुँदैन राम्रो गरौँ र जसरी हुन्छ पैसा चाहिँ बचत गर्न कोसिस गरौँ, बचतले चाहिँ धेरै साथ दिन्छ राम्रो हुन्छ भन्ने भन्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो सोमप्रसाद अधिकारी, उहाँले लामो समयसम्म भारतमा गएर पनि काम गर्नुभयो, सधैँ अर्काको देशमा र घरदेखि टाढा बसेर सम्भव नहुने देखेपछि बिस्तारै आफ्नो ठाउँमा आउनुभयो र आफ्नो ठाउँमा बसेर एउटा व्यवसाय रोज्नुभयो जुन व्यवसाय आज उहाँको फर्स्ट आउँदो क्रममा छ, नाम चलेको पसलका रूपमा उहाँ हुनुहुन्छ, व्यापारीका रूपमा।
त्यसैसँगै घर परिवारको साथ पनि छ, छोराछोरी श्रीमान श्रीमती सँगै बसेर व्यापार गर्नु भएको छ, आफ्नै ठाउँमा केही गर्नु भएको छ, यो नै उहाँको लागि उपलब्धि हो। अब यो कुरालाई छोडेर हामी एकजना विज्ञको अनुभव सुन्छौँ, घर परिवार चलाउनु र पैसालाई सही व्यवस्थापन र त्यसको बचत गर्ने तरिका बारेमा आज हामीसँग हुनुहुन्छ।
त्यो सँगसँगै पैसाको महत्त्व चाहिँ कति हुन्छ है भन्ने कुरा पनि उहाँले हामीलाई भन्नुहुन्छ होइन। हामीसँग राष्ट्रिय वाणिज्य ब्याङ्क सुर्खेतका सहायक शाखा प्रबन्धक लीलाराम ढुङ्गाना हुनुहुन्छ, उहाँसँगको कुराकानी हामीसँग छ, उहाँसँग हाम्रा साथी केशव ढकालले कुराकानी गर्नु भएको छ।
यहाँलाई स्वागत छ कार्यक्रम पैसाका कुरामा।
धन्यवाद सरलाई।
आराम हुनुहुन्छ?
एकदमै।
तपाईँको विचारमा मानव जीवनमा पैसाको चाहिँ कतिको महत्व?
पैसा निकै नै महत्त्वपूर्ण छ। अहिले त हाम्रो दैनिक जीवन वास्तवमा पैसा बिना चल्नै नसक्ने भएको छ। जस्तो हामी दैनिक जे पनि कामहरू, जे पनि हाम्रो दैनिक उपभोगमा, हाम्रो दैनिक जलाउनको लागि जति पनि कुराहरूको आवश्यकता पर्छ, त्यो पैसा बिना सम्भव छैन। पैसाबाटै ती कुराहरू हामी प्राप्त गर्न सक्छौँ।
आम मानिसका लागि अथवा सबैका लागि पैसा चाहिँ अपरिहार्य भइसक्यो।
अवश्य नै।
यो पैसाको बचत कसरी गर्न सकिन्छ?
पैसाको बचत भन्ने बित्तिकै के हुन्छ भने, पैसाको कसरी बचत हुन्छ भने, हाम्रा आवश्यकताहरूका आधारमा पैसा बचत हुने हो। हामी जसरी जति हाम्रो प्राप्त हुन्छ, हामी जति आम्दानी गर्छौँ, त्योबाट हामीले हाम्रा लागि चाहिने जति पनि सामानहरू, हाम्रो आवश्यकताका सामानहरू खरिद गर्छौँ, त्यो जम्मैका लागि हामी भुक्तानी गरिसकेपछि बच्ने भनेको नै वास्तवमा बचत। यसको मतलब के हो भने, हाम्रो सामान्य अर्थमा बुझ्नु पर्दाखेरि आम्दानी भन्दा खर्च कम भएको अवस्थामा त्यहाँ बचत हुन्छ पैसाको भन्ने बुझ्नुपर्छ।
अब सामान्यतया कुनै व्यक्तिको एउटै कमाईमा पनि उसले बचत गर्न जान्दा र नजान्दा त्यसले उसको दैनिक जीवनमा के कस्तो असर पार्न सक्छ?
बचत हामीले किन गर्ने, पहिला त्यो हाम्रो आवश्यकता हो बचत, किनभने भावी जीवनमा आइपर्ने विभिन्न किसिमका आवश्यकताहरू पुरा गर्नका लागि अहिले नै हामीले के सोच राख्नु पर्यो भने, केही बचत गर्नुपर्छ, होइन? त्यो बचत गर्नका लागि उसले वास्तवमै कि त एउटा आफ्नो आयलाई बढाउनु पर्यो, आम्दानीलाई बढाउनु पर्यो, या त आफूले गर्ने खर्चमा कमी गर्नु पर्यो। त्यो दुईटा कुराबाट बचत हुन्छ।
तपाईँले आफूले आफ्नो दैनिक जीवनमा मैले यति कमाई गरेँ, यति चाहिँ खर्च गरेछु, यति बचत भएछ, अथवा यति चाहिँ फजुल खर्च पो गरिएछ भनेर त्यस्तो कहिले समीक्षा गर्नुभएको छ?
त्यसरी ठ्याक्कै हिसाबै किताबै राखेर त गरिँदैन, तर पनि सामान्यतया के हुन्छ भने, भविष्यमा केही काम गर्दैछु भन्ने, गर्दैछौँ भन्ने आफ्नो कुनै योजना छ भने चाहिँ हामी चाहिँ अलिकति बचत गर्ने गर्छौँ। र अब फजुल खर्च त कहिलेकाहीँ त्यो ठ्याक्कै हिसाब हुँदैन, र फजुल खर्च भए जस्तो पनि ठ्याक्कै लाग्दैन त्यो, होइन? किनभने सबै कुराहरू आवश्यकताले गर्दा गरे हो भन्ने हुन्छ मान्छेलाई, होइन? त्यसरी फजुल खर्च ठ्याक्कै त्यसको हर हिसाब नराखे पनि
तपाईँलाई चाहिँ मैले फजुल खर्च गरेको छु जस्तो लाग्दैन?
त्यसरी लाग्दैन, अनावश्यक खर्च त खासै त्यसरी गरिँदैन।
हामी कहाँ हाम्रो गाउँ समाज वरपर यसो साथी सङ्गीमा पनि तपाईँ फजुल खर्च गर्ने परिपाटी कतिको पाउनुहुन्छ?
फजुल खर्च भनेको वास्तवमा के हो भने, हामीले जो हामीलाई आवश्यक नभएका कुराहरूमा पनि हामी खर्च गर्छौँ नि, त्यो वास्तवमा फजुल खर्च हो। अब त्यस्ता आवश्यकै नभएका भन्नाले कस्तो हुन्छ भने, अब केही हामी कुलतमा लागेर केही चाहिँ नसापानीहरू खाने, अब त्यो किसिमको खर्चलाई हामी फजुल खर्च भन्नु पर्ने हुन्छ जस्तो लाग्छ मलाई। र अर्को कुरा के भने, जस्तो अलिकति हाम्रो के छ भने, समाजमा देखासेखी गर्ने परिपाटी पनि बढी छ, होइन? जो हामीलाई आवश्यक पनि छैन। जसो उदाहरणको रूपमा भन्नुपर्दाखेरि, जति कपडाले हामीलाई आफ्नो लाउनलाई पुग्छ, अब यो अलिकति यो देखासेखीबाट हामी यो जस्तो लाउने कुराहरूमा बढी खर्च गर्छौँ। जस्तो अहिले विशेष गरेर गरगहनाको कुरा आउँछ, बजारमा तपाईँको चाहिँ कुनै नयाँ किसिमको चाहिँ गहना आयो भने त्यो किन्ने, एउटा त्यो देखासेखी परिपाटीले गर्दाखेरि यो लाउने कुराहरूमा अलिक विशेष बढी फजुल खर्च भयो जस्तो लाग्छ मलाई। वास्तवमा त्यो त्यति आवश्यक चाहिँ हो जस्तो लाग्दैन मलाई।
एउटा आम मानिसले आफ्नो कमाई अथवा आफ्नो आम्दानीलाई कसरी उचित व्यवस्थापन गर्न सक्छ, त्यसका केही उपायहरू छन्?
आम्दानीलाई व्यवस्थित गर्ने भन्नाले, जसरी हामी जस्तो अब यहाँ सामान्यतया हामी बुझ्दाखेरि के बुझ्नु पर्यो भने, हामीले जति आम्दानी गर्छौँ त्यसमा हामीलाई अत्यावश्यक कुराहरूलाई खरिद गर्नु पर्यो, र त्यसलाई चाहिँ अब भविष्यका लागि चाहिने, जस्तो जे पनि विभिन्न किसिमका भविष्यमा केही आइपर्न सक्छन्, होइन? औषधि उपचारका लागि अथवा कुनै आफ्ना भावी पिँढीहरूको भनौँ न शिक्षा स्वास्थ्यका लागि, होइन? त्यस्ता कुराहरूलाई ख्याल गरेर त्यसलाई हामीले चाहिँ व्यवस्थापन गर्नुपर्छ, बचत गर्नुपर्छ, होइन? त्यसलाई चाहिँ हामी चाहिँ त्यो वास्तवमा सही व्यवस्थापन हो बचतको भन्ने लाग्छ मलाई।
बचत गर्दा के फाइदा हुन्छ, नगर्दा चाहिँ के फाइदा हुन्छ त?
त्यो त ठ्याक्कै कस्तो छ भने, बचत गर्दा फाइदा भनेको हामी सबभन्दा त के भने, हाम्रा त्यस्तै मैले अघि नै भने, तपाईँको केही पनि अत्यावश्यक कुराहरू जस्तो भविष्यमा केही जस्तो अपर्चट केही घटनाहरू घटे त्यतिका लागि तपाईँको के छ भने, त्यसबाट चाहिँ तपाईँको त्यो समस्या समाधान हुनसक्छ बचतले गर्दा। जस्तो तपाईँको कुनै स्वास्थ्य सम्बन्धी समस्या आयो भन्नुहोस्, होइन? अब त आफ्नो भावी बच्चा बच्चीको अब पढाइका लागि तपाईँले खर्च गर्नुपर्ने भयो, होइन? त्यति बेला तपाईँको अहिले गरेको बचतले तपाईँलाई सहयोग गर्छ भने, त बचत भएन भने मान्छेले जति आम्दानी गर्यो उति नै खर्च गर्यो भने उसको भावी जीवन चाहिँ अलिकति कष्टकर हुनसक्छ नि। त्यस्ता किसिमका समस्या आइपर्दा उसले त त्योबाट तपाईँको ती समस्याहरू समाधान गर्न सक्दैन बचत नभएपछि भने। सामान्यतया हामीले चाहिँ के बुझ्नु पर्यो भने, बचत गर्दाखेरि चाहिँ हाम्रो भावी जीवन सहज हुन्छ भन्ने बुझ्नु पर्यो, होइन? बचत नगर्दाखेरि चाहिँ अलिकति कष्टकर हुनसक्छ, त्यस्ता समस्याहरू आइपर्दाखेरि कष्टकर हुनसक्छ हाम्रो भावी जीवन भनेर बुझ्नु पर्यो।
सकेसम्म बचतमा चाहिँ जोड दिनु पर्यो,
बचतमा जोड दिनु पर्यो। त्यो वास्तवमा चाहिँ हाम्रो दैनिक जीवनका लागि मात्रै आवश्यक होइन। वास्तवमा बचत भनेको के हो भन्दाखेरि, एउटा पुँजी निर्माण पनि हो, त्यसले वास्तवमा वास्तवमा त्यो ससानो बचतले एउटा राष्ट्रमा चाहिँ ठुलो पुँजी निर्माण गरिराखेका हुन्छ, त्यसले देश विकासमा पनि सहयोग गरिराखेका हुन्छ, त्यसरी पनि बुझ्नु पऱ्यो बचतलाई। र त्यो हामी जसरी चाहिँ हामी ससाना बचतहरू गर्छौँ होइन, व्यक्तिगत रूपमा भएका बचतहरू जसरी हामी चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाहरूमा लगेर चाहिँ निक्षेपको रूपमा हामी राख्ने गर्छौँ, त्यो निक्षेपले वास्तवमा एउटा ठुलो चाहिँ पुँजी निर्माण गरिराखेका हुन्छ। त्यो पुँजी चाहिँ हाम्रो देशमा विभिन्न किसिमको उत्पादनशील कार्यहरूमा लगानी गरेर होइन, जस्तो अहिले हाम्रो के देख्छौँ भने नि सामान्यतया नेपालमा चाहिँ हामी पुँजीको अभाव छ भन्छौँ होइन, पुँजी अभावबाट चाहिँ उद्योग धन्दाको विकास हुन सकेन भन्छौँ, विकास निर्माण कामहरू हुन सकेन भन्छौँ। यसरी हेर्दाखेरि बचत सानो भए पनि, व्यक्तिगत रूपमा बचत सानो सानो भए पनि त्यसले समग्रमा त्यो बचत यदि चाहिँ ब्याङ्क तथा वित्तीय संस्थामा जान सक्यो भने त्यसले वास्तवमा ठुलो पुँजी निर्माण हुन्छ, त्यो पुँजीबाटै वास्तवमा चाहिँ हामी चाहिँ ठुलो औद्योगिक विकास गर्न सक्छौँ, विकास निर्माण कार्यहरू गर्न सक्छौँ।
भनेको एउटा व्यक्तिले बचत गर्दाखेरि उसले न आफूलाई मात्र फाइदा पुर्याएको हुँदैन कि त्यो बचत व्यक्ति व्यक्तिको बचतले गर्दा समग्र राष्ट्रले पनि लाभ लिइरहेको हुन्छ,
एकदमै अवश्य पनि लाभ लिएको हुन्छ। जसरी हामी देख्छौँ नि जसरी हामीले गरेका बचतवटा ब्याङ्कहरूमा जान्छन्, ब्याङ्कहरूमा एक किसिमको चाहिँ ठुलो पुँजी निर्माण हुन्छ, त्यो जसरी जनताहरूले ग्रामीण क्षेत्रमा सहरी क्षेत्रमा छरिरहेका जनताहरूले आफ्नो आफ्नो आयबाट बचत भएका अथवा बाँकी रहेको रकम खर्च गरेर बाँकी रहेको रकम निक्षेपको रूपमा त्यहाँ जम्मा गरिसकेपछि ब्याङ्कहरूमा गइसकेपछि ब्याङ्कमा एक तपाईँको चाहिँ निक्षेप बढ्दै जान्छ, त्योबाट चाहिँ विभिन्न उद्योग व्यवसायीहरूले ऋण प्राप्त गर्न सक्छन्, र त्यो ऋणबाट चाहिँ के हुन्छ उत्पादनशील कार्यमा लगानी गर्न सक्यो भने त्यो समग्र त्यो त्यसले चाहिँ समग्र देशको उत्पादनलाई पनि वृद्धि गर्छ। हामीले प्रष्टै देख्छौँ नि त्यसलाई त, जस्तो तपाईँको विभिन्न किसिमको उद्योग धन्दाहरू खुल्दै गयो भने के हुन्छ समग्र रूपमा हाम्रो के हुन्छ उत्पादन बढ्छ, उत्पादन बढिसकेपछि त त्यसले चाहिँ कुल गाह्रस्थ उत्पादन बढाउँछ, निर्यात बढाउँछ होइन, आयातलाई प्रतिस्थापन गर्छ, यसले गर्दा त देशको अर्थतन्त्र नै मजबुत हुन्छ नि त, त्यो प्रष्टै देखिन्छ।
अब हामीले यहाँनिर बचत पनि कसरी उत्पादनमूलक गराउन सकिन्छ भन्ने कुरामा पनि जोड दिनु पऱ्यो होइन,
एकदमै
त्यसलाई आफ्नो नभएको आम्दानीलाई पहिला बचाउन सक्नु पऱ्यो, त्यो बचाएको आम्दानीलाई चाहिँ उत्पादनमूलक कार्यमा त्यसले
परिचालन गर्न सक्नु पऱ्यो है, त्यो हामीले जसरी बचाएको आम्दानी छ अब हामीले चाहिँ त्यो बचतलाई चाहिँ परिचालन गर्ने होइन, उत्पादनशील कार्यमा परिचालन गर्ने, त्यसले चाहिँ के हुन्छ भने राष्ट्रमा चाहिँ समाजमा चाहिँ त्यसले उत्पादन बढाउँछ, उत्पादन गर्दाखेरि हाम्रो आय बढ्छ होइन, उत्पादनबाट त्यसको बिक्रीबाट आउने भनेको फेरि आय नै हो होइन, आय बढ्छ, यसरी यो चक्रीय प्रभाव हुन्छ यसको, यसले चाहिँ समग्र व्यक्तिगत आय पनि बढाउँदै जान्छ, समग्र अब जस्तो जस्तो तपाईँको देशको कुल गाह्रस्थ उत्पादन वृद्धि भयो होइन, यसले चाहिँ तपाईँको के भने राष्ट्रको अर्थतन्त्र मजबुत भयो, अर्कोतिर उत्पादनमा वृद्धि भयो, अथवा हामीले गरेको बचतबाट हामीले नै त्यसलाई लगानी परिणत गर्न सकेर हामीले पनि लाभ लिन सक्यौँ नि, भने चाहिँ हाम्रो आफ्नो आयमा पनि वृद्धि हुँदै गयो, अनि त्यसले गर्दा हाम्रो भएको आयले गर्दा हाम्रो जीवनस्तरमा पनि वृद्धि गर्दै ल्यायो, गुणस्तरीय जीवनमा वृद्धि भयो नि, यसरी चाहिँ बचत एकदमै महत्त्वपूर्ण छ।
आफ्नो आम्दानीको सही व्यवस्थापन कसरी गर्न सकिन्छ उसो भए?
आम्दानीको सही व्यवस्थापन जसो हामीले आफ्नो जति आय प्राप्त गर्छौँ अथवा आम्दानी प्राप्त गर्छौँ त्यो आम्दानीबाट आवश्यक कुराहरूमा खर्च गर्दै जाने होइन, अनावश्यक खर्चहरू नगर्ने, फजुल खर्चहरूलाई चाहिँ घटाउँदै लैजाने, बचत गर्दै ल्याने, त्यसले एकातिर भविष्यमा आइपर्ने विभिन्न किसिमका समस्याहरू समाधान गर्न सकिन्छ, एउटा त्यो भयो भने अर्कोतिर त्यही बचतलाई हामीले चाहिँ लगानीमा परिणत गरेर उत्पादनशील कार्यहरूमा लगानी गरेर हामीले चाहिँ त्यसलाई चाहिँ त्यसबाट लाभ लिने, यो चाहिँ वास्तवमा चाहिँ सही व्यवस्थापन हुन्छ।
एउटा घर परिवारमा खर्चको व्यवस्थापन अब एउटै व्यक्तिको नेतृत्वमा गर्दा अथवा फरक फरक व्यक्तिले आफू पछि परिवारको सदस्यले आफू पछि खर्च गर्दा त्यसले केही फरक पार्छ कि पार्दैन?
त्यसले त अवश्य नै फरक पार्छ भन्ने लाग्छ मलाई, किनभने हामी एउटै व्यक्तिले निर्णय गरेर कहाँ कहाँ लगानी गर्ने होइन, कहाँ कहाँ खर्च गर्ने मतलब कसरी बचत गर्ने सबै चाहिँ तपाईँहरूको चाहिँ उसले व्यवस्थापन गरे हुन्छ भने अब धेरै मान्छेले चाहिँ आफ्नो किसिमले गर्दाखेरि चाहिँ तपाईँको के हुन्छ अलिक फजुल खर्चमा बढी हुन जान्छ भन्ने लाग्छ मलाई होइन।
तपाईँ हामीले हाम्रो घर परिवारमा यसरी खर्चको जिम्मा एउटा व्यक्तिलाई दिने त्यस्तो परिपाटी छ त हाम्रो गाउँघरमा?
त्यो कतै कतै प्रयोग पनि भए हुनसक्छ,
जस्तो
मेरो घरमा कुरा गर्दाखेरि कस्तो छ भने हामी अब दुई तिनजना आम्दानी गर्छौँ, दुई तिनजना आम्दानी गर्दाखेरि घरमा चाहिँ दैनिक आवश्यक कुराहरू अब भनौँ न यसरी यसरी तिरिया हुन्छ होइन, यहाँ तिर्नुपर्ने छ यसरी तिर्ने, र अनावश्यक खर्चहरू लगभग मेरो घरमा त्यति धेरै अनावश्यक खर्च हुँदैन, हामी बाहिर धेरै खर्च गर्दैनौँ, अनि त्यसपछि गएर बचत यसरी बचत गर्नु पऱ्यो, यसलाई यहाँ लगानी गर्नु पऱ्यो भन्ने कुरा सामान्य पारिवारिक चाहिँ योजना चाहिँ बन्ने गराएको छ। म त्यो हुन्छ प्रष्टै हुन्छ, बुवा म मेरो श्रीमती हुनुहुन्छ, हामी चाहिँ आम्दानी गर्छौँ, अब त्यसलाई चाहिँ तपाईँको के छ नि दैनिक आफ्नो खर्चहरू गरेर अब त्यसलाई चाहिँ बचेको पैसालाई के गर्ने भनेर योजना चाहिँ बनाउँछ, त्यो त्यसरी चाहिँ अलिकति चाहिँ प्लानिङ गरेर
खर्च गर्दा पनि परिवारका सदस्यहरू बिच मिलेर अथवा एउटा व्यक्तिको जिम्मेवारीमा खर्च गर्दाखेरि त्यसको सही व्यवस्थापन हुन सक्छ कि?
मिलेर गर्दा त अवश्य पनि व्यवस्थापन हुन्छ, नमिलेर गर्दाखेरि अव्यवस्थापन हुने हो त्यहाँ, होइन? अब जस्तो सानातिना खर्चहरू त धेरै अब व्यवस्थापन गरेर धेरै कुराहरू त सम्भव पनि हुँदैन, अब जस्तो कहिलेकाहीँ सानातिना खर्चहरू गरिन्छन्, अब त्यो योजनाबद्ध हुँदैनन् वास्तवमा तीहरू, ती त्यस्ता खर्चहरू त योजनाबद्ध हुँदैन। म तपाईँ खाजा खान गएँ, मैले चाहिँ जस्तो आज 50 रुपियाँ खाजा खान्न, मैले 70 रुपियाँ खर्च गरेँ, त्यो अब योजनाबद्ध हुँदैन नि ती कुराहरू, ती कुराहरू त योजनाबद्ध हुँदैनन्। तर मेन ठुला ठुला कामहरू जब ती हामी पारिवारिक हिसाबले गर्छौँ, तिनी कुराहरूमा मलाई लाग्छ धेरै जसो परिवारमा यो चाहिँ हुन्छ होला, हुन्छ जस्तो लाग्छ मलाई।
यो गर्नुपर्छ,
गर्नु पनि पर्छ।
हस्, हाम्रो निम्तोलाई स्वीकार गरिदिनु भयो, यहाँसम्म आइदिनु भयो। अन्तमा छलफलमा नउठेका कुरा अथवा तपाईँलाई भन्न मन लागेका कुरा यो पैसाको सन्दर्भमा रहेर त्यस्तो केही छ?
पैसाको सन्दर्भमा भन्नुपर्दा त म एउटा ब्याङ्कर भएको हिसाबले के भन्न चाहन्छु भने, यहाँ हामीले बचतको कुराहरू बढी कुरा गऱ्यौँ, तर पैसाको बारेमा ठ्याक्कै कुरा गर्नुपर्दाखेरि पैसा वास्तवमा हाम्रो जीवनको लागि महत्त्वपूर्ण छ, पैसा बिना हाम्रो दैनिक जीवन चल्न मुस्किल छ, तर त्यो पैसा वास्तवमा फिजिकल्ली त्यसको व्यवस्थापन पनि गर्नुपर्छ भनेर म यहाँ सम्पूर्ण श्रोताहरूलाई भन्न चाहन्छु। पैसालाई चाहिँ हामीले हेर्छौँ, अरू अन्य देशका नागरिकहरू जब नेपाल आउँछन् उनीहरूले राखेको पैसा हुन्छ, उनीहरूको पकेटमा भएको पैसा अथवा उनीहरूको पर्समा राखेको पैसा हामी हेऱ्यौँ भने कति सफा देख्छौँ, होइन? एकदमै त्यो नखुम्चिएको कति राम्रो हुन्छ। तर हाम्रो अहिले पनि धेरै जस्तो अब यो राष्ट्र ब्याङ्कहरूले पनि विभिन्न किसिम समयमा यो कुराहरू भनिराखेका हुन्छ, पैसाको व्यवस्थापन गर्नुहोस्, पैसालाई फोहोर नगर्नुहोस्, यसलाई चाहिँ तपाईँको दोबारेर नराख्नुहोस्, होइन, यसमा धेरै केयरमेयर नगर्नुहोस् भनिराखेका हुन्छ। तर पनि हामीले त्यो कुरामा त्यति ध्यान दिए जस्तो लाग्दैन, त्यही भएर हाम्रो पैसाको गुणस्तर पनि निकै कम भइरहेको हुन्छ, त्यसको आयु पनि निकै घटिराखेको हुन्छ, त्यसले एकातिर गर्दाखेरि राष्ट्रलाई पनि आर्थिक भार पारिराखेको हुन्छ, होइन? भने अब त्यसले के हुन्छ भने, अर्को कुरा के हुन्छ भने, त्यसलाई कचाकुचुक पारेर राख्ने, जसरी पारे त्यसरी मिलाउने गर्दाखेरि के हुन्छ भने, त्यसमा फोहोरहरू पनि थुप्रिँदै गएर वास्तवमा त्यहाँ भएका फोहोरहरूले पनि वास्तवमा हाम्रो स्वास्थ्यमा चाहिँ त्यसरी नकारात्मक असर पारिराखेको हुन्छ। यो कुरामा पनि हामीले ध्यान दिनुपर्छ। एउटा पाटो त्यो भयो भने अर्को पाटो, अब यहाँबाट जति पनि श्रोताहरूले सुनिराख्नु भएको छ, आफ्नो दैनिक जीवनमा भए आवश्यक खर्चहरू गरेर बाँकी बचत गरौँ, र त्यो बचत वास्तवमा हाम्रो व्यक्तिगत जीवनमा पनि निकै महत्त्वपूर्ण छ, र समग्र राष्ट्रमा पनि, राष्ट्रको लागि पनि निकै महत्त्वपूर्ण छ। त्यसैले चाहिँ म सम्पूर्ण श्रोताहरूलाई भन्न चाहन्छु, अनावश्यक फजुल खर्चलाई कम गर्नुहोस्, बचत बढाउनुहोस्, बचत तपाईँको जीवनको लागि, भावी आइपर्ने विभिन्न समस्या समाधानको लागि र समग्र राष्ट्रका लागि पनि महत्त्वपूर्ण छ, यति भन्न चाहन्छु।
हस्, धन्यवाद।
धन्यवाद।
उहाँको कुराकानी सँगसँगै पैसाको व्यवस्थापन, पैसा बचत र पैसाको सही सदुपयोगका कुरा त हामीले केही पक्कै पनि जान्यौँ। अब यति भन्दै हामी विदा पनि हुने हो कि मधुबन?
अब पक्कै पनि विदा हुनुपर्छ, समय सकिने आँटिसकेको छ। कार्यक्रम पैसाको कुरा तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला, र तपाईँले तपाईँका कुनै त्यस्ता अनुभवहरू हामीसँग साट्न चाहनुहुन्छ भने तपाईँले रेडियो भेरी एफएममा सम्पर्क गर्न सक्नुहुन्छ। त्यसका लागि रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज वीरेन्द्रनगर 8 सुर्खेतमा सम्पर्क गर्नुहोला।
कार्यक्रम पैसाका कुरा भन्ने चाहिँ नबिर्सिनु होला फेरि
भन्दै,
आजका लागि कार्यक्रमबाट म दीपा
अनि म मधुबन पनि बिदा हुन्छौँ।
नमस्ते, नमस्ते।